الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين، وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج ہماری اس تربیتی نشست کا عنوان ہے خود نمائی خود سرائی. راہ سلوک طے کرنے والوں کے لیے یہ لازم ہے کہ اس چیز سے اپنے آپ کو دور رکھیں. بزرگان دین اولیاء کاملین کا طریقہ یہ رہا کہ جب انہوں نے راہ سلوک میں قدم رکھا تو اپنے آپ کو بالکل عاجزی اور انکساری کا پیکر بنا لیا. غرور، تکبر، نخوت، ان تمام چیزوں کو پھینک دیا. عاجزی انکساری کا پیکر بن کر پھر انہوں نے اس راہ میں قدم رکھا اور روحانیت کے حصول میں سخت عبادت، ریاضت اور مجاہدات کیے. اللہ تبارک و تعالی نے ان کو بلند مقام عطا فرمائے. لیکن فی زمانہ جب ہم دیکھتے ہیں تو بہت سے لوگ یہ دعویٰ کر رہے ہیں کہ ہم راہ سلوک طے کریں گے، ہم اس راہ میں قدم رکھ چکے ہیں، ہم بزرگان دین کے نقش قدم پر چلیں گے یا چل رہے ہیں. لیکن جب غور کرتے ہیں تو یہ چیز نظر آتی ہے، خود نمائی خود سرائی، کہ میں سب سے بڑا ہوں، میرا ہر جگہ ذکر ہو، میری شہرت ہو، اپنے آپ کو ہر جگہ ہائی لائٹ کرنا، دکھانا اور دیگر چیزیں جو ہیں وہ شریعت اور خصوصاً طریقت اور راہ سلوک، اس کے لیے آپ سمجھیں کہ وہ زہر قاتل ہے. وہ انسان کبھی بھی اس راہ میں قدم تو رکھ سکتا ہے لیکن طے نہیں کر سکتا کہ جس کے اندر یہ چیز پیدا ہو جائے. بزرگان دین اولیاء کاملین نے ہمیشہ عاجزی انکساری کو پیش نظر رکھا، اور ان کا مطمع نظر کیا تھا کہ صرف اور صرف اللہ تبارک و تعالی کی رضا اور اس کے محبوب صلی اللہ علیہ وسلم کی رضا. دنیا کی چیزیں، دنیا کے کھیل تماشے، لہو و لعب، یہ تمام چیزیں فضول. اسی لیے آپ دیکھتے ہیں کہ یہ بزرگان دین اولیاء کاملین اپنے آپ کو چھپاتے رہے. کسی نے نہیں کہا کہ میں یہ ہوں، اپنی میں کو ختم کر دیا. کسی چیز کا دعویٰ نہیں کیا. آج ہم دیکھتے ہیں کہ لوگ بڑے بڑے دعوے کرتے ہیں، ہم یہ کر سکتے ہیں، ہم وہ کر سکتے ہیں. ان کی کیفیت کیا تھی کہ وہ سب کچھ کر سکتے تھے لیکن دعویٰ نہیں کیا، بلکہ کر کے دکھا دیا پھر بھی دعویٰ نہیں کیا. اگر کسی نے کہا کہ حضور آپ نے تو اتنا بڑا کام کیا، آپ کی ذات سے یہ کرامت ظاہر ہوئی، فلاں چیز ظاہر ہوئی، یہ ہوا، کہا یہ صرف اللہ تبارک و تعالیٰ کا کرم ہے اور اس کے محبوب صلی اللہ علیہ وسلم کی نگاہ کرم، ورنہ اس میں اس فقیر کا کوئی دخل نہیں ہے. یہ چیزیں ہمیں متعدد بزرگان دین اولیاء کاملین کے واقعات میں ملتے ہیں. غوث اعظم جیلانی ہوں، مجدد الف ثانی ہوں، امام ربانی ہوں، مخدوم سمنانی ہوں، جتنے بھی بزرگان دین اولیاء کاملین ہیں، جب ان کی ہسٹری کو، ان کی حیات مبارکہ کو پڑھتے ہیں تو یہ چیز ہمیں بالکل نمایاں نظر آتی ہے کہ عبادت چھپ کے کرتے تھے، اپنی ریاضت کو، مجاہدات کو چھپایا، لوگوں میں ظاہر نہیں کیا. اب اس کی ایک مثال آپ یہ سمجھیں کہ ہر بزرگ نے ایک مقام اپنے لیے متعین کر دیا اور ایک حجرہ ان کا ضرور آپ کو کہیں نہ کہیں ملے گا. مثال کے طور پر آپ لاہور چلے جائیں، حضرت داتا گنج بخش سید علی ہجویری نور اللہ مرقدہ کے قدموں کی جانب ایک حجرہ آپ کو نظر آئے گا جو سلطان الہند غریب نواز رحمت اللہ تعالیٰ علیہ کا حجرہ. 40 دن آپ وہاں معتکف رہے اور عبادت و ریاضت کی، اور پھر حضرت داتا گنج بخش رحمت اللہ علیہ کے فیض و برکات سے، ان کی روحانیت سے مستفید ہو کر پھر ہندوستان کی طرف تشریف لے گئے. پنڈوا شریف چلے جائیں بنگال، حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی نور اللہ مرقدہ کا حجرہ، کہ جب وہاں پہنچے ہیں تو پیر و مرشد نے ایک حجرہ آپ کو دے دیا، اسی میں عبادت کرتے تھے، اسی میں ریاضت کرتے تھے، وہیں مجاہدات کرتے تھے. बिल्कुल तने तनहा, तू हो तेरा जलवा हो और गोशे तनहाई। दुनिया माफिया से बेखबर होकर जिक्र इलाही वहीं पर है, नवाफिल वहीं है, तिलावत कुरान वहीं है, सारी इबादत और रियाजत उसी एक हुजरे में। पाक पटन शरीफ तशरीफ ले आए, हजरत अलाउद्दीन अली अहमद साबिर कलियरी रहमतुल्लाह अलैह का हुजरा, वो भी वहीं इबादत करते थे, मुजाहिदात करते थे, रियाजत करते थे, जिक्र इलाही उसी हुजरे में, तिलावत कुरान उसी हुजरे में, मुशाहिदात उसी हुजरे में, जितनी चीज़ें हैं सब हुजरे में। तो ये हुजरों की क्या कैफियत है, इनके बनने की क्या वजह है? कभी ये सोचा? ये भी हो सकता था कि भाई लोगों में बैठकर इबादत कर लेते, किसी मस्जिद में चले जाते, कहीं खुली जगह बैठ जाते। नहीं, एक हुजरा मखसूस करके वहीं पर ही पढ़ना। इसकी वजह ये थी कि तन्हाई में बैठकर रब को याद करना, अपने कल्ब को जिक्र इलाही से रोशन और मुनव्वर करना। अच्छा, यही चीज़ अगर सबके सामने होती तो इसके अंदर रियाकारी फिर दाखिल हो जाती। और उनके पेशे नज़र ये था कि अगर किसी अमल में रियाकारी, दिखावा, नफ्स का शायबा, खुद नुमाई, खुद सराई ये दाखिल हो जाए तो वो अमल बर्बाद हो जाता। उन्होंने सोचा कि अगर यही इबादत हम लोगों के सामने करेंगे, और यकीनन वो कर सकते थे, तो क्या होता? लोग कहते कि देखो कितने इबादत गुजार हैं, देखो अब ये जिक्र कर रहे हैं, अब तिलावत कुरान कर रहे हैं, अब नवाफिल पढ़ रहे हैं, अब फला चीज़। इन तमाम चीज़ों से हटकर, लोगों की निगाहों से बचकर, सिर्फ और सिर्फ रब की रजा खुशनुदी के लिए एक मकाम पर बैठ गए। और जिस मकाम पर बैठे, अल्लाह तबारक व ताला ने वहीं तजल्लियात रब्बानी नाजिल फरमाते। और उनकी कैफियत ये थी कि मकामात तय करते चले गए, फिर उस मकाम पर पहुंचे, उस दर्जे पर पहुंचे कि बैठे तो एक हुजरे में थे लेकिन पूरी कायनात का मुशाहिदा कर रहे थे। अल्लाह तबारक व ताला ने उनकी बातनी आंख को खोल दिया। जाहिरी निगाह की हद है लेकिन बातनी निगाह की कोई हद नहीं। गौसे आदम ने फरमाया, नजर तो इला बिलादिल्लाह जमान का खर्दलतिन अला हुक्म इत्तिसाली, मैं पूरी कायनात को अपनी हथेली पर ऐसे देखता हूँ जैसे कि राई का दाना। आप राई के दाने को हथेली पर लेकर बैठ जाएं, आप उसको आगे से, पीछे से, ऊपर से, नीचे से, चारों तरफ से, हर जेहत से आप देख सकते हैं। आप राई के दाने को देखेंगे, गौस कहते मैं पूरी कायनात को देखता हूँ। तो इससे ये पता चला कि जब वो इबादत और रियाजत, मुजाहिदा, चिल्ला कशी, तकवा, परहेजगारी, ये तमाम चीज़ें इख्तियार करते हैं तो अल्लाह तबारक व ताला उन्हें बुलंद मकाम अता फरमाता, उन्हें दरजात व मरातिब अता फरमाता। फिर उनकी कैफियत ये होती है कि बगदाद में बैठे बैठे डूबते जहाज़ों को पार लगा देते, दूर व नज़दीक, करीब व बाईद, उनके लिए फिर कोई चीज़ नहीं होती। वो जैसे करीब से सुनते हैं ऐसा दूर से सुनते हैं, जैसे करीब से देखते हैं ऐसे दूर से भी देखते हैं, जैसे दिन की रोशनी में देखते हैं ऐसे ही रात की तारीकी में देखते हैं, जैसे इंसान के चेहरे को देखते हैं ऐसे ही उसके कल्ब को, दिल को भी देखते हैं। लेकिन ये कब? कि जब ये तमाम चीज़ों से अलग होकर सिर्फ अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की रज़ा के लिए एक जगह, एक मकाम पर, एक हुजरे में बैठ गए। मेरे बुज़ुर्ग और दोस्तों, आज अगर हम ये चाहें कि हम उन बुज़ुर्गान दीन, औलिया कामिलीन के नक्शे कदम पर चलें और कुछ हम हासिल कर लें, तो हमें चाहिए कि किसी हुजरे में बैठकर एक मखसूस वक्त और एक मखसूस वजीफ़ा, जो जो बुज़ुर्गान दीन से चले आ रहे हैं और जिनकी इजाज़त हमारे शेख ने हमें दी है, उनको एक जगह बैठकर आप पढ़ें। और आप अगर इसका फ़र्क देखना चाहें, एक वजीफ़ा आप लोगों के सामने पढ़ें, उसमें गुफ्तगू भी करते रहें, बातें भी होती रहें, जहन इधर भी है उधर भी है, और एक वजीफ़ा वो है जो बिल्कुल तन्हाई में रब की तरफ वासिल होकर, रुजू इल्लाह होकर, तमाम मखलूक से, तमाम दुनिया से एक तरफ, यानि दुनिया और तमाम चीज़ें एक तरफ और आप एक तरफ, रुजू इल्लाह होकर पढ़ेंगे, उसकी फिर कैफियत अलग हो। फिर महसूस होगा कि कोई चीज़ हमने पढ़ी है, फिर महसूस होगा कि कोई चीज़ कल्ब में उतरी है, और उसके बाद जब दुआ की जाएगी तो फिर महसूस होगा कि वाकई कोई कह रहा है कि मांगो मैं तुम्हें अता करने के लिए तैयार हूँ, जो कुछ आज तुम मांगोगे मैं तुम्हें सब कुछ अता करूँ। तो इसलिए सालिकीन पर ये चीज़ लाजिम है, वाजिब है, ज़रूरी है कि जो जो आमाल व अफ़ाल वो कर रहे हैं, जो वज़ाइफ़ वो पढ़ रहे हैं, जो उनके शेख ने उन्हें बताए हैं, किसी और को ना बताएं। लोगों की कैफियत ये है कि जी हमने हिज़्ज़ुल बहर पढ़ी है, हमने दुआए हिज़्ज़ुल बहर का चिल्ला किया है, हमने सूरह मुज़म्मिल पढ़ी है, हमने दुआए सैफ़ी पढ़ी है, हमने दुआए हैदरी पढ़ी, कितनी चीज़ें, किसी एक का जिक्र नहीं हो। ये सब राज हैं और ये सब चीज़ें अगर आपने की हैं तो आपने माज़ल्ला अल्लाह पे कोई एहसान नहीं किया है। ये सब चीज़ें आपने सिर्फ़ और सिर्फ उसको राज़ी रखने के लिए की, उसकी खुशनूदी हासिल करने के लिए, उसका क़ुर्ब हासिल करने के लिए। तो जो लोग राय सलूक तय कर रहे हैं, किसी भी सिलसिले से ताल्लुक़ रखते हों, तरीक़त के किसी भी जितने भी सलासिल हैं किसी से भी ताल्लुक़ रखते हों और किसी के भी हाथ पर वो बैत हों, हर एक के लिए ये लाजिम है, ज़रूरी है कि जो कुछ वो पढ़ें उसको छुपाएं, लोगों पर आशकारा ना करें, लोगों को जाहिर ना करें हमने ये पढ़ा, हमने इतने चिल्ले किए, क्योंकि इसके अंदर रियाकारी होगी, नफ्स का शायबा होगा, इसके अंदर दिखावा होगा। और जिस अमल में रियाकारी आती है खुलूस रुखसत हो जाता है, और जब खुलूस ख़त्म हो जाता है अमल बेकार हो जाता है। अगर आप चाहते हैं आपके वज़ाइफ उनका असर हो, वो जो वज़ाइफ पढ़े गए हैं आपकी शख्सियत पर, आपकी ज़ात पे असर हो, आप उनके ज़रिए लोगों को फैज़ पहुँचाएँ, आप उनके ज़रिए ख़ुद फैज़ हासिल करें, पहली चीज़ सबसे बड़ी चीज़ ये है कि उनको छुपाएँ, लोगों पर जाहिर ना करें। और पढ़ने के बाद यही दुआ करें, मौला तो हमसे राज़ी हो जा, अपने नेक और मकबूल बंदों में हमारा नाम लिख लें, अपने रजा की सनद हमें अता फरमा दें। यही इन बुज़ुर्गान दीन औलिया कामिलीन का तरीक़ा था। लेकिन आज के इस दौर में हम देखते हैं कि जो लोग सलासिल तरीक़त से ताल्लुक़ रखते हैं, यानी किसी भी सिलसिले में बैत हैं, किसी भी शेख के हाथ पर वो बैत हैं, लेकिन अमल ये होता है कि ज़रा सा काम किया और लोगों में दिखावा, हमने इतने चिल्ले किए हैं, हमने इतनी इबादत की, हमने इतनी रियाजत की। बुज़ुर्गान दीन ने फरमाया, तुम्हें क्या पता कि तुमने जो कुछ पढ़ा वह कबूल हुआ भी या नहीं हुआ, कितनी तुमने इबादतें की, कितनी चिल्ले किए, लिहाजा उन सब को छुपाओ, सिर्फ़ अल्लाह पर उसका नतीजा छोड़ दो और उसकी बारगाह में झुकते रहो, सजदे करते रहो, उसको राज़ी करते रहो। ये तमाम वज़ाइफ जो कुछ बताए गए, जो बुज़ुर्गान दीन से चले आ रहे हैं, इनको पढ़ते रहो, नतीजा अल्लाह की ज़ात पर छोड़ दो। मौला हमने ये कर लिया तो कबूल फरमा ले, तेरा एहसान है, तेरी मेहरबानी है, तेरा करम। और इंशाअल्लाह नबी पाक अलैहिस्सलाम की निगाह करम से अल्लाह तबारक व ताला उन तमाम चीज़ों को कबूल और मंजूर फरमा ले। इसलिए हमने इस नशिस का उनवान यही रखा, क्योंकि फ़ी ज़माना जो हम देखते हैं तो हम इसी चीज़ को नोट कर रहे हैं कि अक्सर लोग इस तरह करते हैं और इस तरह करके अपने अमल को ज़ाया कर देते हैं, और ये चीज़ शैतान उनके दिल में डालता है। शैतान ये बताता है, तुम लोगों को बताओ कि मैंने इतना पढ़ा, तुम लोगों को बताओ कि मैंने फ़लां जगह ये काम किया, तुम लोगों को बताओ कि मैंने इतने चिल्ले किए, इतनी इबादत की, इतनी रियाजत की, इतना मुजाहिदा किया, और वही चीज़ फिर रियाकारी आ जाती है, और जब रियाकारी आ जाए खुलूस रुखसत हो जाता है, अमल बर्बाद हो जाता है। इसलिए हम अपने तमाम मुरीदीन, मुतकदीन, मुतवस्सलीन और उन तमाम हजरात से जिन्होंने राह सलूक में कदम रखा है, इस बात का पाबंद करते हैं कि कभी भी आपने कोई चिल्ला किया, आपने कोई वजीफ़ा पढ़ा, आपने किसी वजीफे की ज़कात दी, किसी पर जाहिर न करें। सिर्फ मतमय नज़र ये होना चाहिए कि रब हमसे राज़ी हो जाए। जब रब राज़ी हो जाएगा पूरी कायनात राज़ी हो जाएगी। और जो लोग इस तरह करते हैं, खुलूस के साथ इबादत करते हैं, अल्लाह तबारक व ताला अपनी रज़ा की सनद उन्हें अता फरमाते, फिर उनकी कैफियत ये होती है कि जिसके लिए हाथ उठा दें रब कबूल फरमा लेता, उनकी दुआएं कबूल होती हैं, उनकी महफिल में जो बैठता है उसकी दुआ भी कबूल होती, वो ख़ुद मकामात हासिल करते हैं, और उनके पास अगर कोई बैठ जाए तो उसको भी दर्जात व मरातिब और मकामात मिलते हैं, वो जिसकी सिफारिश कर दें अल्लाह तबारक व ताला उनकी सिफारिश को रद्द नहीं फरमाता, कबूल फरमा लेता। حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی نور اللہ مرقدہ ولایت کے ایک عظیم مقام پر فائز تھے. آپ کے پیر و مرشد حضرت علاء الدین گنج نبات رحمت اللہ تعالی علیہ، وہ جانتے تھے کہ ایک وقت آئے گا کہ میرا یہ مرید غوثیت کے مقام پر پہنچے گا. مخدوم پاک فرماتے ہیں، میرے مخدوم نے مجھے حکم دیا، یعنی اپنے پیر کی طرف اشارہ کرتے ہیں کہ میرے مخدوم نے مجھے حکم دیا، فرزند اشرف جب تمہیں مقام غوثیت عطا ہو تو اپنے مخدوم زادہ کے لیے مقام قدویت کے لیے کوشش کرنا، سفارش کرنا. غور کیجیے، ابھی مقام غوثیت ملا نہیں ہے اور وہ جانتے تھے کہ میرا وصال ہو جائے گا، پھر میرا مرید درجات و مراتب طے کرتے ہوئے اس مقام تک پہنچے گا. مخدوم پاک لطائف اشرفی میں فرماتے ہیں، میرے پیر و مرشید حضرت علاء الدین گنج نبات رحمۃ اللہ علیہ نے مجھ سے یہ فرمایا، جب تمہیں مقام غوثیت عطا ہو تو میرے فرزند، یعنی جو تمہارے مخدوم زادہ ہیں، میرے فرزند کے لیے مقام قطبیت کے لیے سفارش کرنا، کوشش کرنا. مخدوم فرماتے ہیں، پس جب ان کی نگاہ کرم سے اس فقیر کو مقام غوثیت عطا ہوا، پیر و مرشد کے حکم سے اس فقیر نے سفارش کر کے اپنے مخدوم زادہ کو مقام قطبیت پر فائز کرا دیا. غور کیجیے، اللہ تبارک و تعالیٰ ان کی دعاؤں کو قبول کرتا ہے، ان کی سفارشات کو قبول کرتا ہے، اور اس کے ذریعے لوگ درجات و مراتب اور مقامات طے کرتے ہیں. لیکن یہ اس وقت ہوتا ہے کہ جب وہ اپنے آپ کو چھپاتے ہیں، ریاکاری سے بچاتے ہیں، ان کی نیتوں میں خلوص ہوتا ہے اور ان کا مطمئن نظر صرف اور صرف یہ ہوتا ہے اللہ اس کا رسول صلی اللہ علیہ وسلم ہم سے راضی ہو جائے. جتنے بزرگان دین ہیں ان سب نے اسی طریقے سے راہ سلوک کو طے کیا. لہٰذا آج اگر کوئی شخص راہ سلوک طے کرنا چاہتا ہے، سب سے پہلے یہ ہے کہ اپنے آپ کو چھپائے، اپنی عبادت کو، اپنی ریاضت کو، اپنے تقوی پرہیزگاری کو لوگوں پر ظاہر نہ کرے، چھپ کر کرتا رہے. اس لیے کہ جس کو راضی کرنا ہے وہ تو دلوں میں چھپے ہوئے رازوں کو بھی جانتا ہے. علیم بذات الصدور ہے خالق کائنات، تو جب اس کو دکھانا ہے تو وہ تو سب کچھ جانتا ہے. مخلوق کو دکھانے کی ضرورت نہیں، خالق کو دکھاؤ. اور خالق کیسے دیکھے گا؟ تم حجرے میں بند ہوگے تب بھی وہ دیکھے گا، تم اندھیرے میں ہوگے تب بھی وہ دیکھے گا، روشنی میں ہوگے تب بھی وہ دیکھے. یہ اس کی شان ہے، یہ اس کی قدرت. تو ہمیں چاہیے کہ ہم راہ سلوک طے کریں، لیکن اپنی عبادت کو، ریاضت کو، مجاہدے کو، چلہ کشی کو، یا جو کچھ ہم کر رہے ہیں اس کو کبھی بھی لوگوں میں بیٹھ کر ظاہر نہ کریں، اس کو چھپائیں. اور پیش نظر صرف ایک چیز ہونی چاہیے، اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی رضا. جب اس کی رضا حاصل ہو جائے گی انشاءاللہ تعالی اس دنیا میں بھی کامیاب اور آخرت میں بھی کامیاب. اللہ رب العالمین جل جلالہ اما نوالہ کی بارگاہ میں دعا ہے کہ مولا تعالی ہم سب کو ان بزرگان دین اولیاء کاملین کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے، اور ان کی طرح عاجزی ان کے ساری اختیار کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین.